بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على سيد الأنبياء والمرسلين، سيدنا ونبينا وحبيبنا وشفينا محمد وآله وأصحابه أجمعين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا اذكروا الله ذكرا كثيرا وسبحوه بكرة وأصيلا. وقال تعالى: فاذكروني أذكركم واشكروا لي ولا تكفرون. وقال تعالى: ألا بذكر الله تطمئن القلوب. وقال تعالى: ومن أعرض عن ذكري فإن له معيشة ضنكا. اللہ تبارک و تعالیٰ نے قرآن پاک میں اور نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے اپنے پاکیزہ ارشادات کے اندر اللہ تبارک و تعالیٰ کا ذکر کثرت سے کرنے کی تاکید فرمائی ہے. قرآن میں جگہ جگہ اللہ تبارک و تعالیٰ کی طرف سے اس پر متوجہ کیا گیا ہے. باری تعالیٰ فرماتے ہیں: یا ایھا الذین آمنوا اذکروا اللہ ذکرا کثیرا. اے ایمان والو، اللہ تبارک و تعالیٰ کا کثرت سے ذکر کرو. کثرت سے ذکر کرنے کا کیا مطلب ہے؟ صبح شام دو دو تین تین تسبیحیں پڑھ لی تو وہ کیا کثرت ذکر اللہ کے لیے؟ کت ہے اس کی کہ آدمی ہر وقت اٹھتے بیٹھتے چلتے پھرتے لیٹے لیٹے اللہ کی یاد کے اندر مشغول رہے. قرآن پاک میں باری تعالیٰ نے اولو الالباب یعنی عقل مند لوگ انہی کو کہا ہے: ان فی خلق السماوات والارض واختلاف اللیل والنہار لآیات لأولی الالباب. بے شک آسمانوں اور زمین کی پیدائش میں اور رات اور دن کے آنے اور جانے میں بڑی نشانیاں ہیں عقل مندوں کے لیے. کون؟ الذین یذکرون اللہ قیاما وقعودا وعلی جنوبہم، کہ جو اللہ کو یاد کرتے ہیں، اللہ کا ذکر کرتے ہیں کھڑے کھڑے اور بیٹھے بیٹھے اور اپنے پہلوؤں کے اوپر لیٹے لیٹے. انسان کی تین ہی حالتیں ہیں، یا تو وہ کھڑا ہوگا یا بیٹھا ہوگا یا لیٹا ہوگا. گویا اپنی ہر حالت میں وہ اللہ کے ذکر کے اندر مشغول رہتے ہیں. یہ کیفیت گویا ہونی چاہیے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے متعلق احادیث کے اندر ہے: کانا یذکر اللہ علی کل احیانہ یا فی کل احیانہ. نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم ہر حالت میں اللہ کا ذکر کرتے تھے. لا یجلس ولا یقوم الا بذکر اللہ، آپ کا اٹھنا اور بیٹھنا اللہ ہی کے ذکر کے ساتھ ہوا کرتا تھا. گویا آدمی ہر وقت اللہ کی یاد میں مشغول رہے. اب اس کی شکلیں کیا ہوگی وہ بھی نبی کریم صلی اللہ علیہ وسلم نے بتلائی ہیں. بہرحال قرآن میں اللہ نے اس کی بڑی تاکید فرمائی اور ذکر کے اوپر مختلف انعامات بھی قرآن اور حدیث کے اندر بیان کیے گئے ہیں. فذکرونی اذکرکم، باری تعالیٰ فرماتے ہیں تم مجھے یاد کرو میں تمہیں یاد کروں گا. گویا اللہ تبارک و تعالیٰ کا ذکر کرنے کے نتیجے میں اللہ تبارک و تعالیٰ کی طرف سے جو انعام بندے کو دیا جاتا ہے وہ یہ ہے کہ اللہ تبارک و تعالیٰ اس کو یاد فرماتے ہیں. حضرات صوفیہ فرماتے ہیں کہ بندہ جب ذاکر ہوتا ہے یعنی اللہ کو یاد کرتا ہے تو اس وقت تو وہ مذکور ہوتا ہے یعنی اللہ تعالیٰ اس کو یاد کرتے ہیں. تو ظاہر ہے ذاکر ہونے والی حالت کے مقابلے میں مذکور ہونے والی حالت بڑی اونچی ہے، لیکن یہ اسی وقت حاصل ہوگی جب کہ آدمی اللہ کی ذکر میں مشغول ہوگا. اور قرآن پاک میں باری تعالیٰ نے یہاں تک فرما دیا: الا بذکر اللہ تطمئن القلوب، اللہ کے ذکر ہی سے دلوں کو اطمینان اور سکون نصیب ہوتا ہے. آج کل ہماری زندگیوں میں जो बेचैनियाँ आ गई उसकी एक बड़ी वजह ये भी है कि हमारी ज़िंदगियों में से ज़िक्रुल्लाह रुख़सत हो गया। जिस अंदाज से हमें अल्लाह का ज़िक्र करने की ताकीद की गई थी, तालीम दी गई थी, उसके मुताबिक हम जो है उसको करते नहीं हैं, जिसके नतीजे में हम अपनी ज़िंदगियों में बहुत सारी बेचैनियों का शिकार हैं। तो अगर कोई आदमी कल्ब का सुकून और चैन हासिल करना चाहता है तो बारी ताला फरमाते हैं अल्लाह के ज़िक्र ही से। ये हसर का सेगा इस्तेमाल किया है, अला बिज़िक्रिल्लाह तत्मईन्नुल क़ुलूब, अल्लाह की याद ही से दिलों को इत्मीनान और सुकून नसीब होता है। गोया दिल के सुकून और चैन का इसके अलावा और कोई ज़रिया नहीं है। इसीलिए कुरान पाक में बारी ताला ये भी फरमाते हैं वमन अन आरदन ज़िक्री फ़ैन्ना लहू मईशतन वन का, कि जो आदमी मेरी याद से मेरे ज़िक्र से एराज करेगा, मुंह मोड़ेगा, गफलत बरतेगा तो उसकी ज़िंदगी तंग हो जाएगी। आज हमारी ज़िंदगियों में जो तंगी आ गई है उसकी एक वजह यह है कि हम ज़िक्रुल्लाह से गफलत का शिकार हो गए हैं। उसका खुसूसी एहतमाम होना चाहिए और जितने भी आमाल क़ुरान में करने के लिए हुक्म दिया गया है किसी के साथ ये कसीर वाली कैद नहीं लगाई गई। ये ज़िक्र ही एक ऐसा अमल है, जगह जगह जो है वहाँ लफ्ज़ कसीर लाते हैं, फ़ज़्कुरुल्लाह ज़िक्रन कसीरा अज़्ज़ाकिरीन अल्लाह कसीरन वज़्ज़ाकिरात। आप देखेंगे क़ुरान पाक में जहाँ दूसरे नेक आमाल का तज़किरा किया गया है वहाँ ये कैद नहीं लगाई गई है कसीरन की, ज़िक्र के साथ गोया कसीरन। और ज़िक्र एक ऐसा अमल है कि उसके लिए कोई कैद नहीं है, यानी आदमी हर हालत में उसको अंजाम दे सकता है, कोई शराइत नहीं है। नमाज के लिए कुछ शर्तें हैं, बदन पाक होना चाहिए, कपड़े पाक होने चाहिए, मकरूह अवकात में न पढ़ नहीं पढ़ सकता। रोज़े के लिए भी ये है, कुछ दिन ऐसे हैं जिनमें रोज़ा नहीं रखा जा सकता, दिन में रख सकते हैं, रात में नहीं रख सकते रोज़ा। तो इसी तरीके से जितने भी आमाल और नेक ये हैं नेकी के काम, उसके अंदर ये सारी क़ुयूद और शर्तें हैं, लेकिन ज़िक्रुल्लाह के लिए कोई कैद और शर्त नहीं। हर वक्त आदमी अल्लाह की याद के अंदर मशगूल रह सकता है और यही मतलूब भी है। नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने भी अपने इरशादात में ख़ास तौर पर इसकी तरफ मुतवज्जे फरमाया है। हज़रत अबू मूसा अशरी रदी अल्लाह तआला अन्हु की रिवायत, हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं मसलुल लज़ी यज़कुरु रब्बहु वल लज़ी ला यज़कुरु मसलुल हय्य वल मय्यित, उस आदमी की मिसाल जो अल्लाह को अपने परवरदिगार को याद करता है और उसकी मिसाल जो अल्लाह को और अपने परवरदिगार को याद नहीं करता, ऐसी है जैसे मुर्दा और ज़िंदा। मसलुल हय्य, जैसे ज़िंदा और मुर्दा, यानी गोया अल्लाह को याद करने वाला ज़िंदा है और अल्लाह की याद से जो गाफिल है वो मुर्दे के हुक्म में है। वाकया यही है कि ये ज़िंदगी अल्लाह तबारक व तआला ने इसी लिए अता फरमाई है कि हम इसको अल्लाह की याद के अंदर मशगूल रखें। जब हम गफलत का शिकार होंगे तो ये एक तरह की मौत है। एक बुज़ुर्ग एक अल्लाह वाले एक दूसरे बुज़ुर्ग की मुलाकात के लिए जा रहे थे सफ़र करके, रास्ते में थकावट दूर करने के लिए एक दरख्त के नीचे बैठे कुछ आराम करने के वास्ते। दरख्त के ऊपर दो परिंदे थे, आपस में बात कर रहे हैं, एक दूसरे को पूछता है, अल्लाह ने इनको उनकी बात भी समझा दी, कहा ये कहाँ जा रहे हैं। दूसरा कहता है कि ये फलां साहब की मुलाकात के लिए जा रहे हैं। वो सवाल करने वाला परिंदा कहता है उनका तो इंतकाल हो गया। ये सोचने लगे कि मैं इतना लंबा सफ़र करके उनके यहाँ जाऊँगा और जब उनका इंतकाल हो गया है तो जाने से क्या फ़ायदा। फिर सोचा कि इतना अधी मसाफत तो तय कर ही चुका हूँ, अब चला जाऊँ अगर इंतकाल हो चुका है तो ताज़ियत ही कर लूँगा। चुनांचे जब वहाँ पहुँचे तो देखा कि वो बुज़ुर्ग तो ज़िंदा सलामत मौजूद हैं। इन्होंने कहा भाई हजरत, आज परिंदे भी झूठ बोलने लगे। कहा कैसे? क्या ऐसा हुआ, मैं रास्ते में फलां जगह पर इस तरह थकावट दूर करने के लिए बैठा था, दरख्त के ऊपर दो परिंदे इस तरह की बातें कर रहे थे। उन बुज़ुर्ग ने पूछा कि वो कौन सा वक्त था। उन्होंने सोच करके बतलाया तो कहा सच कहा, उस वक्त मैं अल्लाह की याद से गाफिल था। तो हकीकत तो यह है کہ اللہ کی یاد سے غفلت جو ہے وہ ایک طرح کی موت ہے. اور نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے گویا ایک ایسا عمل بتلا دیا کہ آدمی ہر وقت اللہ کی ذکر میں مشغول رہے. ایک روایت ہے حضرت عبداللہ ابن بسر رضی اللہ تعالیٰ عنہ کی کہ ایک صحابی نے نبی کریم صلی اللہ علیہ وسلم سے عرض کیا, پوچھا, ان شرائع الاسلام قد کثرت علی فاخبرنی بعمل اتشبث به. اسلام کے احکام تو بہت ہیں, فرائض واجبات اور ان کا اہتمام بھی ہوتا ہے, نوافل کا بھی بہت بڑا باب ہے, ہر عمل کے اندر نوافل کے گویا شکلیں ہیں. آپ مجھے کوئی ایسا عمل بتلا دیجئے جس کو میں مضبوطی سے تھام لوں. تو اس کے جواب میں نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے ارشاد فرمایا, لا یزال لسانوں کا رطباً بذکر اللہ, کہ تمہاری زبان ہر وقت اللہ کی یاد سے تر و تازہ رہنی چاہیے, گویا زبان پر اللہ کا ذکر ہو. تو یہ خاص بڑی تاکید آئی ہے, خود نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم اس کا بڑا اہتمام فرماتے تھے. اب یہ ذکر کی مختلف قسمیں بھی ہیں اور اس کی شکلیں ہیں, تین قسمیں ویسے ہیں. ایک تو ہے زبانی ذکر, یہ گویا پہلی سیڑھی ہے ذکر کی, آدمی اپنی زبان کو اللہ کی ذکر کے اندر مشغول کرے. بہت سے لوگوں کو جب یہ کہا جاتا ہے ذکر اللہ کے لیے تو نفس اور شیطان دل میں یہ وسوسہ ڈالتے ہیں کہ ہمارا جی اور دل تو کسی اور چیز میں اٹکا ہوا ہے, زبان سے اللہ کا نام لیں گے تو اس سے کیا فائدہ. گویا وہ فارسی کا ایک شعر ہے شاعر کا کہ بر زبان تسبیح ہو در دل گاؤ خر, اینچ اونی تسبیح کے دارد اثر, کہ زبان کے اوپر تو سبحان اللہ 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 ہے اور دل کے اندر گائے اور گدھے کا یعنی دنیا کا تصور ہے, ایسے ذکر سے ایسی تسبیح سے کیا فائدہ. حضرت حکیم الامت رحمۃ اللہ علیہ فرماتے ہیں کہ میں نے اس شعر کے اندر ترمیم کر دی کہ بر زبان تسبیح ہو در دل گاؤ خر, چنی تسبیح ہم دارد اثر, کہ زبان کے اوپر اللہ کا نام ہے, دل میں دنیا کا گویا یہ ہے خیال ہے, ایسی تسبیح بھی اور ایسا ذکر بھی اپنے اندر اثر رکھتا ہے. ہمارے حضرت مفتی صاحب نور اللہ مرقدہ سے کئی مرتبہ سنا, حضرت شیخ رحمۃ اللہ علیہ نے آپ بیتی میں بھی اس واقعے کو ذکر کیا ہے, جس زمانے میں حضرت گنگوئی نور اللہ مرقدہ کی بینائی باقی نہیں تھی, ایک مرتبہ دوپہر کو گھر سے تشریف لائے اور پھر آواز دی, بھائی کوئی ہے یہاں؟ جواب میں حضرت مولانا یحییٰ صاحب رحمۃ اللہ علیہ حضرت شیخ رحمۃ اللہ علیہ کے والد نے عرض کیا کہ جی حضرت میں ہوں یحییٰ. جواب پھر حضرت نے پوچھا اور کون ہے؟ کہا الیاس ہیں. حضرت مولانا الیاس صاحب وہاں حضرت مولانا یحییٰ صاحب کے ساتھ رہتے تھے, وہیں پڑھتے تھے, چھوٹے تھے. تو حضرت گنگوئی رحمۃ اللہ علیہ نے بڑے جوش کے ساتھ فرمایا کہ اللہ کا نام کتنی ہی غفلت سے لیا جائے اثر کیے بغیر نہیں رہتا. یعنی آدمی یہ نہ سمجھے کہ بھائی دل میں تو کوئی اثر نہیں ہے, زبان پہ سے بولنے سے کیا فائدہ, نہیں, اللہ کا نام بولتے رہو وہ اپنا اثر دکھلائے گا, اس کا اثر ظاہر ہوگا. جب لیمو اور املی کی جو کھانے کی ترش چیزیں ہیں ان کا اثر یہ ہے کہ جب اس کا نام لیتا ہے تو منہ میں پانی آ جاتا ہے. تو جب جی دنیا کی چیزوں کا یہ حال ہے کہ اس کا تذکرہ کرنے میں ایک تاثیر ہے, تو اللہ کا نام لیں گے تو پھر اس کا کیوں اثر نہیں ہوگا. اس لیے زبانی ذکر, اور زبانی ذکر کی بہت ساری شکلیں بتلائی گئی, قرآن پاک کی تلاوت, اس کا اہتمام ہونا چاہیے. ہماری گویا زندگی اور روزمرہ کے معمولات میں ایک چیز یہ بھی ہو, قرآن کی مخصوص مقدار اس کی تلاوت. ہمارے اکابر جو ہیں حافظوں کے لیے کم سے کم 3 پارے اور غیر حافظ کے لیے کم سے کم 1 پارہ, زیادہ ہو تو نورون علی نور. اور حد ہمارے اکابر کے ہاں تو تلاوت کا بڑا گویا رواج تھا, بڑا گویا وہ بڑا اہتمام تھا اپنے دینی مشغولیوں تو کے باجو ہمارے باوجود وہ تلاوت کا اہتمام کرتے تھے. ہم لوگ مدرسوں میں پڑھنے پڑھانے والے عام طور پر یہی عذر کرتے ہیں کہ کتابوں کے پڑھانے اور اس کی تیاری کے اندر موقع نہیں ملتا. ہمارے اکابر بڑی بڑی کتابوں کا درس دیا کرتے تھے اور دوسرے بہت سارے دینی امور انجام دیتے تھے, اس کے باوجود ساتھ میں تلاوت کی بھی ایک بڑی مقدار ہوا کرتی تھی. اس لیے تلاوت کا اہتمام ہو, اور اس کے علاوہ صبح اور شام کی تسبیحات جو مسنون تسبیحات بتائی گئی ہیں، تیسرا کلمہ ہے، درود شریف ہے، استغفار ہے، چوتھا کلمہ ہے، پہلا کلمہ ہے، تو یہ نبی کریم صلی اللہ علیہ وسلم نے جن کلمات کی فضیلتیں بتلائی ہے ان کا بھی ایک، ان کی بھی ایک مقدار، اس کا بھی ایک معمول خاص طور پر ہو. اور اس کے علاوہ آدمی جب اپنے کاموں میں مشغول ہوتا ہے، سوال یہ بھی پیدا ہوتا ہے کہ اللہ تعالیٰ نے بکثرت ذکر کا حکم دیا اور ہمارے ساتھ ایسی ضرورتیں لگی ہوئی ہیں دنیا کی جس میں مشغول ہوئے بغیر ہم اپنی زندگی گزار نہیں سکتے، کمانا ہے، اپنی دوسری طبی ضرورتیں ہیں، کھانا پینا سونا وغیرہ، اس کو بھی پورا کرنا ہے. تو اس کے لیے بھی نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے ہمیں ایسا طریقہ بتلا دیا کہ ہم اس کا اہتمام کریں. تو یہ چیزیں، یہ اعمال جو ہیں، یہ ہمارے طبعی ضرورتیں، وہ بھی اللہ کی ذکر سے معمور ہو جائیں گی. بھئی کھانا کھانا ہے، کھائیے، لیکن کھانے کے لیے نبی کریم صلی اللہ علیہ وسلم نے جو طریقہ بتلایا، اس کے شروع میں اللہ کا نام لیا جائے، درمیان میں اللہ کی حمد بیان کی جائے، آخر میں شکر ادا کیا جائے، دعا، اذکار جو بتلائے گئے ہیں، مسنون اذکار، سونے کے لیے جو طریقہ بتایا گیا ہے، سونے سے پہلے یہ پڑھو، درمیان میں آنکھ کھلے تو یہ پڑھو، اٹھو تو یہ پڑھو، اسی طرح قضاء حاجت کے لیے آدمی جاتا ہے بیت الخلاء میں، جاتے وقت یہ پڑھو، باہر آ کر کے یہ پڑھو، گویا ہر کے اسی طرح مختلف اوقات کی جو تبدیلی ہوتی ہے، دن جاتا ہے، رات آتی ہے، رات جاتی ہے، دن آتا ہے، صبح ہوتی ہے، شام ہوتی ہے، اس کے لیے باقاعدہ حدیث کے اندر اذکار ہیں، صبح کے وقت یہ پڑھنا ہے، شام کے وقت یہ پڑھنا ہے، سورج کے غروب ہونے کے بعد یہ پڑھنا ہے، صبح جو ہے رات جائے دن آئے تو اس وقت یہ پڑھنا ہے. تو مطلب یہ ہے، یہ احوال متواردہ کہلاتے ہیں. آدمی گویا مختلف حالات سے گزرتا ہے، گھر میں ہے، گھر سے باہر نکلا، باہر ہے، گھر سے باہر سے اندر آیا، تو گھر سے باہر نکلے تو کیا پڑھے، باہر سے اندر آئے تو کیا پڑھے، بازار جاوے تو کیا پڑھے، اس طرح جو مسجد جاوے تو کیا پڑھے، مسجد سے باہر نکلے تو کیا پڑھے، تو ان حالات میں کیا کیا اذکار، وہ بھی نبی کریم صلی اللہ علیہ وسلم، یہ بھی ایک طریقہ ہے گویا اپنی زندگی کو اللہ کی یاد سے معمور اور آباد کرنے کا. تو یہ زبانی ذکر جو ہے. اس کے بعد دوسرا درجہ ہے ذکر قلبی کا. ذکر قلبی کا مطلب یہ ہے کہ آدمی کا دل جو ہے اللہ کی طرف مشغول ہو، اور یہ ذکر قلبی والی کیفیت جو ہے اس وقت حاصل ہوگی جب آدمی بکثرت اپنی زبان سے اللہ کا ذکر کرنے کا اہتمام کرے گا. بہت سے لوگ جو یہ عذر کر کے کہ بھائی دل تو ہمارا لگتا نہیں، دل تو دوسری چیز میں مشغول ہے، ذکر لسانی، زبانی ذکر بھی نہیں کرتے، تو پھر تو زندگی بھر یہ دل میں اللہ کی یاد آئے گی نہیں. اللہ کی دل میں یاد آنے کا طریقہ ہی یہ ہے کہ آدمی جو کثرت سے زبان سے اللہ کو یاد کرتا رہے. اس لیے کچھ زمانہ تو ایسا گزرے گا کہ زبان پر اللہ کا ذکر ہے، دل غافل ہے، لیکن اس سے پریشان ہونے کی ضرورت نہیں ہے. اللہ نے زبان کو بھی توفیق عطا فرمائی اپنا نام لینے کی، یہ اللہ تعالیٰ کی بہت بڑی نعمت ہے. ایک آدمی نے حضرت حاجی امداد اللہ صاحب رحمۃ اللہ علیہ سے فریاد کی کہ حضرت میں تسبیح تو پڑھتا ہوں، ذکر تو کرتا ہوں، لیکن بس دل غافل ہوتا ہے. کہ اللہ کے بندے شکر ادا کرو، اللہ نے تمہارے جسم کے ایک عضو یعنی زبان کو اپنا نام لینے کی توفیق عطا فرمائی. اور قرآن میں باری تعالیٰ کا وعدہ ہے لئن شکرتم لازیدنکم، کہ تم شکر کرو گے تو میں نعمت میں زیادتی کروں گا. تو اس پر اگر شکر ادا کرو گے تو دل کی غفلت بھی دور ہو جائے گی. تو بہرحال یہ قلب کا اللہ کی طرف متوجہ رہنا، یہ قلب میں جو اللہ کا ذکر پیوستہ ہوگا تو اس کا فائدہ اور نتیجہ یہ ہوگا کہ کبھی بھی آدمی اللہ کی نافرمانی میں مبتلا نہیں ہوگا. یہ جتنی بھی معصیتیں، جتنے بھی گناہ ہوتے ہیں، ان سب کی جڑ جو ہے غفلت ہے. اللہ کی یاد سے جو آدمی کا غافل رہنا، تو جو غفلت ہوتی ہے وہاں گناہ صادر ہوتا ہے. لا یزنی زانی ہی نہ یزنی وہ مومن، اور لا یسرق السارق ہی نہ یسرق وہ مومن، کہ زنا کرنے والا زنا کر رہا ہوتا ہے وہ مومن نہیں ہوتا، یعنی گویا اللہ کی یاد سے غافل ہوتا ہے. دل میں اگر ایمان ہوتا، اللہ کی یاد ہوتی، تو کبھی بھی جو ہے چوری کرنے کی یا زنا کرنے کی نوبت نہیں آتی. جب اللہ کی ذات کا استحضار ہوگا، ہر وقت آدمی کو یہ تصور ہوگا کہ مجھے اللہ دیکھ رہا ہے اور اللہ کو یاد کر رہا ہوگا، تو کیسے گناہ کا ارتکاب ہوگا. تو گویا یہ دل میں جب اللہ کی یاد بیٹھ جاتی ہے، یہ اللہ کے ساتھ ایک تعلق، इसी को निस्बत से ताबीर किया जाता है। और निस्बत के हुसूल में सबसे मौसिर चीज़ है अल्लाह के ज़िक्र की कसरत। कसरत से अल्लाह का ज़िक्र करते रहो, ये चीज़ इंशाअल्लाह हासिल होगी, उसी के नतीजे में गुनाहों से बचना भी आसान हो जाएगा। ये ज़िक्रुल्लाह जहाँ दिल की गफलत को दूर करता है, वहीं जो है कल्ब को तकवियत पहुँचाता है, हमारे इरादे और हिम्मतों में ताकत आती है। नफ्स और शैतान हमको गुनाह में जब मुब्तला करना चाहते हैं तो हम लोग उनके दाव के सामने जो है चित हो जाते हैं, शिकस्त खा लेते हैं, मुकाबले में टिकते नहीं। क्यों? कमज़ोरी है। इस कमज़ोरी को दूर करने वाली चीज़ जो है अल्लाह का ज़िक्र है। जितना ज़्यादा आप अल्लाह का ज़िक्र करेंगे, उतना आपके इरादों में, आपकी हिम्मत में जो है कुव्वत ताकत आएगी, और यही ताकत और कुव्वत जो है आपको नफ्स और शैतान के मुकाबले में कामयाबी अता करने का सबब बनेगी। इसलिए इसका ख़ास अहतमाम हो। ये ज़बान दिल का ज़िक्र इस तरह हासिल होता है। और तीसरा जो है ज़िक्र हकीकी। ज़िक्र हकीकी का मतलब यह है कि आदमी का कोई वक्त ऐसा नहीं जिसमें अल्लाह की तरफ से उसके ऊपर कोई हुक्म मुतवज्जे न होता हो। हर वक्त आदमी को कुछ ना कुछ काम करना होता है। घर में है तो घर वालों की जिम्मेदारियाँ अदा करनी है, बीवी की, बच्चों की, बाहर जा रहा है तो वहाँ उन जिम्मेदारियों को अदा करना है, मस्जिद में है तो अल्लाह की इबादत में मशगूल होना है, नमाज पढ़ना है। हर वक्त कोई ना कोई उसका फरीज़ा है जो उस पर अल्लाह की तरफ से आयद है। ये ज़िम्मेदारियाँ जितनी भी हैं उन ज़िम्मेदारियों को कमा हक वो अदा करता रहे, ये है असल तमाम। ये ज़बानी और कल्बी ज़िक्र का ख़ुलासा यही है कि उसके नतीजे में आदमी के मिजाज में ये चीज़ रच बस जाए। जो आदमी जिसका ताल्लुक अल्लाह ताला के साथ कायम होगा, कभी भी वो अपने फ़राइज़ मनसबी की अदायगी में कोताही नहीं करेगा। इसी को ज़िक्र हकीकी से भी ताबीर किया गया है। तो बहरहाल ये ज़िक्रुल्लाह की कसरत जो है वो बहुत ज़्यादा मुफीद है हमारे लिए। पहला दर्जा यही है कि हम चलते फिरते उठते बैठते अल्लाह का ज़िक्र करने की आदत डालें, हाथ में तस्बीह लिए रहें। ये नफ्स कभी हमें धोखा देता है कि लोग यूँ कहेंगे रियाकार है, और ऐसा कह के तस्बीह भी जो है जेब में डलवा देता है। नतीजा ये होता है कि वो फिर तस्बीह कुछ पढ़ने की नौबत आती नहीं। तस्बीह को मुज़क्किरा कहा गया है तो याद दिलाने वाली, इसलिए हाथ में होगी तो कुछ ना कुछ पढ़ने की आदत पड़ेगी। इसलिए उसकी आदत डाले रहो और इन वसवसों के ताबे न हो, बल्कि अगर नफ्सई वसवसा डाले तो भी कोई हरज की बात नहीं है कि भाई मैं तो अल्लाह के ज़िक्र में मशगूल, चाहे रियाकारी के तौर पर ही सही। गफलत वाली ज़िंदगी के मुकाबले में अल्लाह की याद वाली ज़िंदगी बहरहाल बेहतर ही है, इसलिए उसका अहतमाम करें। अल्लाह ताला हम सब को इसकी तौफीक अता फरमाए। उसमें ये इस चलते फिरते ज़िक्रुल्लाह के साथ साथ जैसा अहवाल मुतवारिदा का मैंने कहा था कि निकलते वक्त, घर से निकलते वक्त, दाखिल होते वक्त, बैतुल खला जाते वक्त, निकलते वक्त, सोते वक्त, उठते वक्त, मस्जिद में दाखिल होते वक्त, निकलते वक्त, इनके लिए जो मसनून दुआएं आई हैं उन दुआओं का जो अब अहतमाम करेंगे तो भी ये जो है ज़िक्रुल्लाह हमारी ज़बान पर जारी होगा और इसके फ़वाइद मुरतब होंगे। अल्लाह ताला हम सब को इसकी तौफीक अता फरमाए। वाखिरु दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन।